भिजन स्टुडियो टाइम
अहिले बिहानको 7 बज्यो।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको गौरादह खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गौरादह नगरपालिकासँगको सहकार्यमा हामीले गौरादह नगर क्षेत्रलाई पनि काम लाग्ने विषय वस्तुहरूमा गौरादहका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, स्थानीयवासी र कर्मचारीसँग कुराकानी गर्ने गरेका छौं। आजको अङ्कमा नेकपा एमालेका झापा जिल्ला अध्यक्ष तथा संविधान सभाका सदस्य दीपक कार्कीले नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर 2 को विस्तारित बैठकमा गर्नुभएको सम्बोधनलाई गौरादह खबरमा सामेल गरेका छौं र सुनौ अध्यक्ष दीपक कार्कीले व्यक्त गर्नुभएको विचार।
आज 2 नम्बर क्षेत्रीय कमिटीको आयोजनामा हुन गइरहेको विस्तारित बैठकका प्रमुख अध्यक्ष कमरेड 2 नम्बर क्षेत्रीय संयोजक कमिटीका संयोजक कमरेड बद्री भट्टराई प्रमुख आतिथ्य गर्नुहुने हाम्रो लेखा आयोगको सदस्य पूर्व प्रदेशको सामाजिक विकास मन्त्री राज्य मन्त्री कमरेड जसमाया गजमेर, मञ्चमा आतिथ्य गर्नुहुने प्रदेश कमिटी सदस्य पूर्व सङ्घीय माननीय कमरेड विमला विक, त्यसरी मञ्चमा आतिथ्य गर्नुहुने प्रदेश कमिटीका सम्पूर्ण नेता कमरेडहरू, सहभागी बन्नुभएका कमिटीका सम्पूर्ण सदस्य कमरेडहरू, म यहाँहरूलाई प्रति हार्दिक अभिवादन टक्राउन चाहन्छु। आज हामी जुन क्षेत्रीय कमिटीको बैठक बसिरहेका छौँ, वास्तवमा यो बैठक केका लागि, किन भन्ने प्रश्न पनि आउन सक्छ। कोशी प्रदेशको 20-22 गते ज्येष्ठको 20-22 गते अधिवेशन गर्ने तय कोशी प्रदेशले गर्यो। त्यसको लागि सदस्यता टुङ्गाउनु पर्यो। नवीकृत सदस्यको सङ्ख्या कति हो त, त्यो सङ्ख्याको आधारमा प्रतिनिधि छानिन्छ। त्यो प्रतिनिधि मध्येबाट प्रदेश कमिटीको नेतृत्व छानिन्छ। त्यसले गर्दा हाम्रो सदस्यता नवीकरण हामीले 27 गते भित्रमा गरिसक्नुपर्छ। हामीले 22 गते भित्रमा प्रदेश पठाइसक्नुपर्छ। किनभने हामीलाई त 3-4 दिन किन चाहियो भने त्यो सदस्यताको सम्पूर्ण फेर इष्टसहित हामीले पठाउनुपर्छ। त्यसले बिचमा हामीलाई अलिकति समय चाहिन्छ। त्यस कारणले प्रदेशले मागेको 22 गते छ भने हामीले 22 गते दिनको लागि हामीले पनि केही अगाडि माग्नुपर्छ। र मिसन ग्रास रुटमा हामीले यो नवीकरण गर्ने त भन्यौँ, तर जसरी भनिएर गरिएको थियो त्यो ढङ्गले अभियान भएको छैन। त्यसले गर्दाखेरि झापामा हामीले अस्ति प्रदेशमा बुझाएको रिपोर्टमा पनि आधा उधी नवीकरण भएको छ, आधा उधी बाँकी छ। झापामा नयाँ सदस्य बाहेक हाम्रो भइरहेको करिब करिब 30,000-32,000 सदस्य सङ्ख्यामा आधी भएको छ, र आधी जति हुन बाँकी छ, आधीभन्दा अलिक बढी भएको देखिन्छ। त्यसले गर्दा यो सदस्यता नवीकरणमा तीव्रतापूर्वक हामी अगाडि बढ्नुपर्ने, यसको लागि हामीले जिल्लाका सदस्यहरूलाई पनि हामीले अस्ति मिसन ग्रास रुटमा बाहिर बाहिर पठायौँ। प्रदेश कमिटीको सदस्य कमिटीहरूलाई प्रदेशले बाहिर बाहिर पठायो। र अहिले हामीले के भन्यौँ र आज सर्कुलर के आउँछ भने प्रदेश कमिटीको सदस्य कमिटीहरूलाई पनि हामी अनुरोध गर्छौँ, तपाईँहरूकै पालिकाको तोकिएको वार्डमा लागिदिनुहोस्। अहिले कुन कुन वार्ड भनेर आउँछ, तपाईँ आफू बसेको वार्ड चाहिँ आफू बसेको बाहेकमा आउँछ। र प्रदेश कमिटी सदस्यलाई 3 वार्ड र जिल्ला कमिटीको सदस्यहरू चाहिँ सम्बन्धित वार्ड अथवा छिमेकी वार्ड। यसरी हामी चाहिँ सर्कुलरमा पठाउँछौँ। त्यो अनुसार अहिले तपाईँहरूले सर्कुलर पाउनुहुन्छ, सर्कुलर सुन्न पनि पाउनुहुन्छ। यो ढङ्गले हामी यो कामलाई तीव्रता ढङ्ग तीव्रतापूर्वक काम गर्ने हिसाबले, र अर्को मिसन ग्रासरुटमा टाढा टाढा जाँदा ढुवानीका खर्च अथवा यातायातको खर्च पनि आयो, सबैसँग साधन हुँदैन, सबै लामो लामो दुरी साधन पुर्याउन सक्नु हुँदैन, होइन साधन भए पनि सक्नुहुन्न, कतिपय साधन पनि छैन। यो जटिल परिस्थिति वास्तवमा भएछ, अस्ति त्यो हामीले भन्दा पनि प्रदेश कमिटीले नै गरेको हो, त्यसकारण यसलाई हामीले सच्याउनुपर्छ र झापामा मिसन ग्राफ्ट चाहिँ वैशाखभरि चलाउनुपर्छ भन्ने मान्यतामा हाम्रो जिल्लाको कार्यालयको टिम पुगेको छ। हामीले कार्यालय कमिटीको मिटिङबाट त्योभन्दा अगाडि एउटा हामीले रिपोर्ट लिने हिसाबमा एउटा मिटिङ गरेका थियौँ, त्यो मिटिङले पनि त्यो अनुभूति दिलायो, त्यो सुझाव दियो। अस्ति हामीले भर्खरै कार्यालय कमिटीको मिटिङबाट यो सोच बनाएर यो तयारी गर्यौँ, यो अनुसार कमिटरहरूले यो प्लानिङ अनुसार काममा जुटिदिनुहुनेछ। माथिल्लो कमिटीको कमिटरलाई हाम्रो अनुरोध हो, किनभने प्रदेश कमिटीको सदस्य कमिटीहरू प्रायः सेरेमोनियल जस्तो अवस्थामा हुनुहुन्छ, जिल्ला कमिटीको पनि सचिवालय बाहेक सदस्य कमिटीहरू मात्रै हुने चाहिँ सेरेमोनियल जस्तो अवस्थामा थियो भने यो मिसन ग्रासरुटले चाहिँ एउटा कार्यकारी जस्तो बनाएको छ। त्यस मानेमा अब सदैव हामीले यस ढङ्गले पार्टी कामको जिम्मा लिएर गऱ्यौँ भने काम गर्ने ठाउँ पनि पाइयो, भूगोल पनि पाइयो, र कार्यकारी जिम्मेवारी भयो जस्तो पनि भयो, र त्यो वार्डको आफूले मा तोकिएका वार्डहरूको जिम्मेवारी, प्रमुख जिम्मेवारी चाहिँ प्रदेश कमिटी सदस्यको भयो। त्यो तिनवटा वार्डमा रहने, त्यो तिनवटा वार्डमा खटाइएका डिसिएमहरू उहाँहरूको मातहत रहने, त्यसो भएपछि त्यसले कामले एउटा गति पनि लिन्छ र एकले अर्को बिचमा अनुगमन पनि हुन्छ र त्यस ढङ्गले कामलाई, पार्टी कामलाई मजबुत र हामीले सुदृढ गर्न सक्छौँ भन्ने एउटा मान्यताको आधारमा हामी त्यो निर्णयमा पुगेका छौँ। र त्यो निर्णय सही नै हुन्छ होला र सही नै हो भन्ने लागेको छ, किन मिसन ग्रासरुटले हाम्रो प्रदेशमै देखाएको कुरा के भयो भने यो कार्यक्रम राम्रो रहेछ, यसले नेता र कार्यकर्ता, माथिल्लो कमिटी र तल्लो कमिटी र ग्रास लेभल हाम्रो पार्टीको तल्लो लेभलसम्म एउटा अन्तर्घुलन गरायो। योभन्दा अगाडि चाहिँ बालुवा र पानी घोले जस्तो भयो, चम्चाले घोलुन्जेल बालुवा पानीमा चाहिँ घुमिरहन्छ, तर बालुवा बालुवै देखिन्छ, पानी पानी नै हुन्छ, ठिग्रेपछि बालुवा तल हुन्छ, पानी माथि हुन्छ। त्यो अवस्था अहिलेसम्म थियो भने मिसन ग्रासरुटको कार्यक्रमले चाहिँ चिनी र पानी अथवा चिनी पानी घोलिएपछिको अवस्था, किन घोलिएपछि त्यहाँ चिनी थिग्रिँदैन, चिनी देखिँदैन, त्यो खाँदा थाहा हुन्छ ए यहाँ त चिनी हाले गुलियो पर्छ भन्ने, नत्र पनि देखिँदैन। त्यस कारणले चिनी र पानी घोलिएर बनाइएको मिक्सअप जस्तो त्यो अन्तर्घुलन यो कार्यक्रमलाई हामीले चलाउन सक्यौँ र व्यवस्थित ढङ्गले जान सक्यौँ। हामीले यसका अनुशासन र आचरणलाई पालन गरेर, यसका विधिहरूलाई पालन गरेर गयौँ भने नेकपा एमालेका नेता कार्यकर्ताहरूमा अन्तर्घुलन हुन्छ र त्यो एक आपसमा त्यसले सौहार्दता बढाउँछ, एक आपसमा त्यसले आत्मीयता बढाउँछ। हिजो थियो हामी कमरेड सङ्घर्ष आउनुभयो भनेपछि बा आफ्नो कमरेडसँग आज भेट्न पायौँ, ढाडको हात मिलाएर अङ्कमाल गरे, आज कमरेड आयो कि गयो अत्तो पत्तो छैन, होइन एउटाले एउटा कमरेड देख्दा उत्तामुन्ता फर्काउँछ अनि कमरेडको नाम लिन्छ र एकलगे लगाउँछ, यो स्थितिको हामीले अन्त्य गर्नुपर्छ। मलाई कसैले एकलखे लगाउँछ भने मैले के सोच्नुपर्छ भने मैले केही गल्ती गरेँ कि, या उसले मलाई त्यसै लगायो, यसको छिनोफानो गर्नै पर्छ, मैले उसप्रति केही कमजोरी गरेको छु, मैले सच्ची नै पर्छ, उसबाट मैले एकलखे दीपके भन्नुभन्दा दीपकजी भन्ने स्थितिको सिर्जना हुनु पर्यो। होइन उसले एकलखे लगाउँछ, अनावश्यक लगाउँछ भने कि त उसले दीपकजी भन्न जान्नु पर्यो, त्यो भ्रम रहेछु भने उसलाई भ्रमबाट मुक्त गर्नु पर्यो, होइन ऊ भ्रममै रहिरहन्छ भनिरहन्छ भने ऊ त्यो पार्टीको हुनै सक्दैन, त्यो कुराको निर्कुल गर्नु, त्यसको अन्तिम फैसला गर्नु पर्यो, टुङ्ग्याउनु पर्यो। वास्तवमा मिसन ग्रासरुटले हाम्रा अन्तर्द्वन्द्वलाई पनि समाधान गर्ने, अन्तर्द्वन्द्व भए हुन्छन् हुँदैनन् होइन, एउटै घर परिवारभित्र एउटै बाबुआमाका कोखबाट जन्मेका सन्तानमा अन्तर्द्वन्द्व हुन्छ भने हामी त अनेकताको बिचबाट एकतामा आएका छौँ, हाम्रो बिचमा नहुने प्रश्नै हुँदैन, हामीले बुझ्ने कुरामा नहुने प्रश्न हुँदैन। त्यस कारणले हामीले त्यो कुरालाई छलफल र सम्वादबाट समस्याको समाधान गर्ने मिसन ग्रासरुट भनेको के हो, र मिसन ग्रासरूटको अर्को उद्देश्य महत्त्वपूर्ण उद्देश्य के हो भन्दा हामीमा रहेका हाम्रा समस्याहरूलाई समाधान गर्दै हामीले एकतालाई सुदृढ गर्दै हाम्रा कमी कमजोरीहरूलाई हटाउँदै भएका कमी कमजोरी रियलाइजेसन गर्दै सुदृढ गर्दै ऐक्यबद्धता गर्दै हामीले हामीभन्दा बाहिर रहेका जनमतलाई हाम्रो पक्षमा प्रभाव पार्ने। अहिले हामी घेराबन्दीमा छौँ, तपाईँहरू देखिराख्नु भएको छ चुनावमा 6 दल 7 दलको गठबन्धन भयो हाम्रा विरुद्धमा। अहिले सरकार बनाउँदा 10 दलको गठबन्धन भइसक्यो। यसको मतलब के, नेकपा एमाले गल्ती गरेर राष्ट्रियता छोडेर विकास निर्माण नगरेर के कारणले नेकपा एमाले केपी ओलीले एकदम चाहिँ उखान टुक्का भनेर अथवा केपी ओलीले टक्का टक्का जवाब फिर्काएर अथवा के गरेर हो त, के कारणले यस्तो भएको होला हामीले खोज्नु पर्यो। वास्तवमा यो कुनै कारण होइन, हामीले त्यसो गरेको भए त हाम्रा विरुद्धमा गठबन्धन नै गर्नु पर्दैन थियो। कमरेड अलि साहित्य भयो, हाम्रा विरुद्धमा गठबन्धन गर्नु पर्दैन थियो। हामी राष्ट्रियताको मामलामा अरू दलभन्दा हामी अगाडि छ, अथवा कसैले यो राष्ट्रियताको पक्ष पोषण कसैले गर्छ भने त्यो नेकपा एमाले मात्रै गर्छ, अहिले त नेकपा एमाले मात्रै छ भन्ने कुरा दुनियाँमा देखिएको छ। तपाईँ हामीले देखिरहेका छौँ, हामीले यो देशको स्वाधीनतालाई मजबुत गर्नको लागि, यसको राष्ट्रियताको जगेडा गर्नको लागि, आफ्ना मिचिएका भूमिहरूलाई स्थापित गर्नको लागि नेकपा एमाले प्रतिबद्धताका साथ अगाडि बढेको छ। देश आफ्नो खुट्टामा उभिनुपर्छ, हामीले पनि हाम्रा सम्भावना खोज्नुपर्छ, हाम्रा देशमा भएका खनिज सम्पदाहरूको अध्ययन र अनुसन्धान गरेर त्यहाँ के छ त, त्यसका भण्डारणको अवस्था के छ, त्यो कुराले हाम्रो देशलाई आत्मनिर्भर बनाउन सक्छ कि सक्दैन भन्ने कुराको सम्भावनाको खोजी गरेर हाम्रो संसदीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले त्यसको अभियान चलायो। अभियान चलाउँदा त्यो कुरा देखियो, नवलपरासीको बन्चने डाँडामा फलाम खानीको प्रशस्त भण्डारण छ, फलाम खानीमा त अब फलाम चाहिँ प्रशोधन गर्दा फलाम र स्टिल गर्दा नेपाल आत्मनिर्भर बन्छ भन्ने प्रमाणित भएको छ। तर सरकार ढलिहाल्यो, तेल खानी के थियो, ग्यास खानी के थियो, अब्रक खानी के थियो, अरू खानीहरूको अवस्था के थियो भन्ने कुराको अध्ययन पुरा नहुँदै सरकार ढल्यो। अहिले आएको सरकारले त्यो कामहरूलाई तीव्रता दिएको छैन। अर्कोतर्फ नेपाललाई कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने ठाउँमा नेकपा एमालेको नेतृत्व सरकार, हाम्रो आदरणीय सन्धि नेता केपी शर्मा ओलीको नेतृत्व सरकारले चाइनासँग पार्वन सन्धि गरेर त्यो कुरालाई टुङ्ग्याएको छ। अब भारतले नेपाललाई खुसी पार्न, नेपाललाई खुसी पार्न उसले जहिले पनि के चाहियो, के दिनुपर्छ, म सहयोग गर्छु भनिरहने बाध्यता उसलाई सृजना भएको छ। किनभने चाइनाको पार्वन सन्धिले अब भारतले नाकाबन्दी गर्न सक्दैन, नाकाबन्दी गरी उसले अन्तबाट ल्याएर पनि आफ्नो देशलाई ढान्छ भन्ने कुरा स्थापित भएको छ। तपाईँ हामीले देखेका छौँ, नाकाबन्दीलाई परास्त गरे पश्चात भारत रिसायो, नाकाबन्दी पश्चात पार्वन सन्धि गर्यो अर्को पटक रिसायो, त्यस पछाडि तपाईँलाई खनिज सम्पदाको अध्ययन र अनुसन्धान थाल्यो त्यसमा रिसायो, कालापानी र लिम्पिया धुराको नक्सा जारी गर्यो, चुच्चे नक्सा जारी गर्यो त्यहाँ रिसायो, राष्ट्रियताको पक्षमा दृढ अडान राख्यो त्यहाँ रिसायो होइन, अनि इन्डियाबाट आउने चाहिँ त्यहाँका सशक्त च्यानल मिडियाहरूलाई प्रधानमन्त्रीले अन्तर्वार्ता दिँदा, केपी शर्मा ओलीले अन्तर्वार्ता दिँदा उनीहरूले जुन भारतका भएर उसलाई अलि हेपिएर उनीहरूले प्रस्तुत गरेका शैलीमा उहाँले जुन खालको पाठ पढाउनु भयो त्यो कुरा यी शक्तिहरूलाई मन परेको छैन। यसकारण नेकपा एमाले प्रतिको घेराबन्दी र आफ्ना कथपुतलीहरूलाई उभ्याएर अहिले प्रचण्ड माधव नेपाल देउबाहरू लगायत जति दलहरू मिलेका छन् यी दलहरू पनि के हुन् भन्दा उसका कथपुतली हुन्, उसका इसारामा चल्छन्। र यदि नेकपा एमाले बलियो भयो, केपी ओली बलियो भयो भने वास्तवमा मुलुकको रक्षा हुन्छ र नेपाल आफ्नो खुट्टामा उभिन सक्छ, आत्मनिर्भर बन्छ भन्ने कुरामा, त्यसो बन्यो भने झुक्दैन भन्ने कुरामा अहिलेसम्म जसरी नेपालका नेताहरू झुकेर अनेक खालका सम्झौता गरिरहेका छन्, हाम्रा इसारामा चलिरहेका छन्, हाम्रा कठपुतलीको पुतलीको रूपमा चलिरहेका छन्, त्यो कुराको अन्त्य नेपालमा हुँदैछ भन्ने बुझेपछि हतार हतार यो सरकारलाई अपदस्थ गरेका छन्। त्यसकारण हामीले यो कुरा जनताको बिचमा, मतदाताको बिचमा, हाम्रो बिचमा हामीले प्रश्नसार बुझेर हामीले यो कुरा लिएर जानुपर्ने एउटा अवस्था छ। र मिसन ग्रासरुटले अब नेपालमा नेपालको रक्षा गर्ने, राष्ट्रियताको रक्षा र स्वाधीनताको रक्षा गर्न भनेको जनताको जनबलबाट नेकपा एमालेले गर्नुपर्छ। जनताको जनबलबाट भन्नुको मतलब आउने निर्वाचनमा एकल बहुमत ल्याएर गर्नुपर्छ भन्ने मान्यताका साथ यो मिसन ग्रासरुटको अभियान। मिसन ग्रासरुटको अभियान त हामीले चलायौँ, हामी चलाइरहेका छौँ। हामीलाई जनताले बुझे कसरी बुझेको छ हामीले यो पनि खोज्नुपर्छ। दीपक कार्कीलाई जनताले कसरी बुझेको छ, मतदाताले कसरी बुझेको छ? यदि जनता र मतदाताले दीपक कार्कीलाई नेगेटिभ ढङ्गले बुझेको छ भने मैले चलाएको मिसन ग्रास चल्दैन, मैले चलाएको अभियान चल्दैन, मैले भनेका भरमा नेकपा एमालेमा मान्छे आबद्ध हुँदैन। त्यसकारण हामीहरूलाई जनताले पोजिटिभ ढङ्गले बुझ्नु पर्यो। हामीलाई कसरी बुझिरहेका छन्? यो मिसन ग्रासरुट झापा जिल्ला कमिटीले तल खोज्ने गरेको मिसन ग्रासरुट होइन, केन्द्रीय कमिटीले तल जिल्लामा खोज्न गरिएको मिसन ग्रासरुट होइन। यो मिसन ग्रासरुट तलले माथिसम्म खोज्न पाउने, माथिसम्म बाटो देखाउन पाउने, आलोचना र आत्मरचना गर्न पाउने र तलले पनि तलसम्म ती कुराहरूलाई सुदृढ गर्न पाउने मिसन ग्रासरुट। हामीले यो ढङ्गले मिसन ग्रासरुटलाई बुझ्नुपर्छ। अब हामी जुन धरतीमा छौँ, हामी जुन भूगोलमा छौँ, हाम्रो काम गर्ने थलो त्यो, त्यो भूगोल र त्यो धरतीमा हाम्रो सम्बन्ध कस्तो छ, मतदाता र जनतासँग हाम्रो सम्बन्ध कस्तो छ, त्यसको आधारमा कति मतदाता हाम्रो पक्षमा आउने भन्ने कुरा त्यसले निर्धारण गर्छ। कति मतदाता हाम्रो पक्षमा हामी आबद्ध गर्न सक्छौँ, सिर्जना गर्न सक्छौँ भन्ने कुरा मेरो व्यवहार र मेरो कार्यशैलीले निर्भर गर्छ, मैले गर्ने कामले निर्धारण गर्छ। त्यही कारणले हामीले काम जनताको पक्षमा गर्नु पर्यो। हाम्रो जीवनशैली जनताले पचाउने खालको हुनु पर्यो, हाम्रो कार्यशैली जनताको पक्षमा हुनु पर्यो र हामीले गरिने काम हर सदा जनताको पक्षमा हुनु पर्यो, जनता पक्ष हुनु पर्यो। यसो भयो भने हामीले जनतालाई गोलबन्द गर्ने कुरा यो दुनियाँमा कसैले रोक्न सक्दैन। त्यो नेकपा एमाले गर्छ गर्छ, तर नेकपा एमालेका हामी नेता कार्यकर्ताहरू त्यो अवस्थाको भयो भने, अर्काले पत्याउने खालको भएनौँ भने चाहिँ अनि समस्या हुन्छ, जति गरे पनि काम लाग्दैन। त्यसकारण हामीले पनि सच्चिनुपर्छ, हामीले पनि सुध्रिनुपर्छ, किनभने हामी मान्छे हौ, जन्मिँदै सबै कुरो लिएर आएको हुँदैन, हामीले यही समाजमा सिक्ने हो, यही समाजबाट हामीले सिक्ने हो। सिक्दै जाँदा, सिक्न खोज्दा गल्ती हुन्छ, हिँड्दा ठेस लाग्छ, तर अर्को पटक त्यही ठाउँमा हिँड्दा खुट्टा उचालेर हिँड्नु पर्यो। थोरै उचाल्दा ठोक्किन्छ भने अलि अग्लो उचाल्नु पर्यो नि त। त्यसकारण हामीले पनि सिक्ने क्रममै जानुपर्छ। त्यसकारण यो ढङ्गले हामी जान सक्यौँ भने हाम्रो अभियान असफल हुने कुनै गुन्जाइस नै हुँदैन, सफलतालाई कसैले रोक्नै सक्दैन, यो दावाका साथ भन्न सकिन्छ। मैले भन्ने गरेको छु, तपाईँ छलफल गर्नुहोस्, हरेक समस्यामा कुरा सुन्नुहोस्, सारा कुरा सुन्नुहोस्, कुरा सुन्न अल्छी नगर्नुहोस्, निर्णय गर्दा तपाईँ सत्यमा आधारित भएर गर्नुहोस्। तपाईँलाई कसैले रोक्नै सक्दैन, असफल बनाउनै सक्दैन, म दावाका साथ भन्छु। तर तपाईँले निर्णय गर्दा यसो हेर्नुभयो, एमाले एमाले भएपछि चाहिँ उसले जे गरे पनि तपाईँले हो कि हो ठिकै हो भनिदिने, काङ्ग्रेस काङ्ग्रेसतिर भोट हाल्नु राम्रो राम्रो जस्तो देख्यो भने त्यसले अलिअलि यसो सामान्य गरेका थियो भने ठुलै गल्ती देखाएर आक्रमण गरिदिइहाल्ने गर्नुभयो भने हाम्रो जनमत बढ्दै, हाम्रो जनमत घट्छ। हामीले त अरूलाई पनि प्रभाव पार्ने हो नि त, 51% भनेको त नभएको ठाउँमा पुर्याउने भनेको त अरू थपेर होला नि त। अनि हामीले गलत निर्णय गऱ्यौँ भने चाहिँ हामीसँग रहेका मतदाताहरू भड्किन्छ। तपाईँले एउटा गलत निर्णय गर्नु भने 100 मत भड्किन्छ। बरु गल्ती गर्ने एउटा एमाले छोडेर गयो भने तपाईँले उसप्रति ठिक निर्णय गर्नु भएर ऊ बाहिर्यो भने केही बिग्रिँदैनस्, ऊ बाहिरे पनि 100 मत यता प्लस हुन्छ। बाहिरिँदा एउटा बाहिरिन्छ तर 100 मत त्यसले प्लस गर्छ। यो हामीले लामो समय यात्रामा अनुभव गरेका विषय, वास्तवमा हाम्रा पुर्खाहरूले यसै भनेका होइन रहेछ, प्रमाणित रहेछ। त्यस कारणले हरेक निर्णय सत्यमा आधारित भएर गर्नुहोस्। हामी यो ढङ्गले जान सक्यौँ भने 51% पुग्नलाई, हरेक वार्डमा 51%, हरेक प्रदेश निर्वाचनमा 51%, हरेक सङ्घीय निर्वाचनमा 51%, भयो भने नेकपालाई रोक्न कसैले सक्छ? रोक्न नसक्नुपर्ने कारण छन् नि त, किन नेकपा एमाले नेपालमा रहेका कोही पार्टीभन्दा, सत्ता चलाएका कोही पार्टीभन्दा नेकपा एमाले पछि छैन, सबैभन्दा अग्र स्थानमा काम गर्ने, राष्ट्रियताको मामलामा अग्र स्थानमा छ, विकास निर्माणको मामलामा अग्र स्थान छ, मुलुकलाई विकास उन्मुख राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने काम नै नेकपा एमालेको नेतृत्वले गरेको छ। त्यो बेलासम्म केपी ओलीको नेतृत्वमा सरकार आउने अगाडिसम्म यो नेपाल देश भनेको विकासको यसो गति हुन हुन खोजेको मात्रै, विकास उन्मुख मात्रै भनेर थियो, अहिले संसारको मानचित्रमा विकासशील राष्ट्र भनेर स्थापित भयो। हामीले हाम्रो नेता चिनेका छैनौँ, हिजो हाम्रो नेता चिन्न, त्यो बेलाका नेताहरूले सकेन, त्यो बेला जो नेतृत्वमा थिए पार्टीमा उनले सकेन्द्र मदन भण्डारी गुमायो, आज हामीले भन्दा केपी ओली दुनियाँले चिनिन्छ। त्यही चिनेर यो केपी ओलीको नेतृत्वको पार्टी कमजोर नबनाइकन हाम्रो कुनै उपाय छैन भने उनीहरूले लागिसके हामी अल्म लिइरहेका छौँ। अहिले कहिले केपी ओली मन नपराउने कम्युनिस्ट भन्ने सुन्नै नचाहने बुर्जुवा बुद्धिजीवीहरूले नेपालको इतिहासमा आज त भन्दैनन् मान्छेले, केपी ओली भौतिक शरीर समाप्त भएपछि त्यतिखेर केपी ओलीको गुणगान गाउँछन्। नेपालमा अहिलेसम्मको नेपालको प्रधानमन्त्रीमा यति अध्ययनशील, यति दृढ हरण भएको, राष्ट्र राष्ट्रियताको पछिमा ठिङ्ग उभिने प्रधानमन्त्री यो मुलुकमा कहिले पनि थिएन। अहिले ती बुद्धिजीवीहरूले भन्छन्, उनीहरूले अहिले पनि राजा महेन्द्रलाई पहिलो राख्छन् राष्ट्रियताको मामलामा, अनि केपी ओलीलाई दोस्रो भन्छन्। कहिले कम्युनिस्ट भन्ने देख्नै नचाहनेहरूले आज केपी ओलीलाई त्यसरी बुझिरहेका छन्। यो हाम्रो लागि सबल पक्ष। अर्कोतर्फ हामीले ख्याल ख्याल ठान्नु हुँदैन, अहिले जङ्गलमा, राजनीतिक जङ्गलमा डढेलो लागेको छ, हामी अहिले हिँड्दा जङ्गलमा डढेलो लागेको छ नि, डढेलोले ठुल्ठुला रुख त मार्न सक्दैन, जङ्गललाई नचाहिने झ्यासहरू मात्रै मार्ने हो, पुराना झरेका पातलाई जडाउने मात्रै हो, तर ठुला रुखलाई सक्दैन। तर पनि एउटा कुरा के हो भने डढेलो लागिरह्यो 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 भने त त्यो लाग्ने वातावरण हामीले सिर्जना गऱ्यौँ भने, हामीले त्यो कुरा एउटा करेक्सन भएर सच्चेनौँ भने चाहिँ फेरि कमजोर ठान्नु हुँदैन डढेलोलाई। त्यही कारण हामीले पनि सच्चिनु पर्दैन भन्ने छैन, हामी 32 लाख युक्त भन्ने छैन, हाम्रा पनि कमी कमजोरी छन्, तर यही क्रममा हामीले सच्याउनुपर्छ। यो तलले पनि पर्छ, जिल्लाले पनि पर्छ, प्रदेशले पनि पर्छ, केन्द्रले पनि पर्छ, हामी सच्चिनु चाहिँ पर्छ। किन आज असन्तुष्टिहरू छरिएर घन्टी बजिरहेको छ? सङ्गठन छैन, चुनावको 3 महिना अगाडि गठनभएको पार्टी 20-20 सिट ल्याउँछ भने यसलाई खेलाचित फेरि पनि थाल्ने, हामीले बुझाउन सक्नुपर्छ। वास्तवमा हामीले 3.5 वर्ष एकल जस्तो चलायौँ, तर केवल संसदीय सत्ता मात्रै हाम्रो रहेछ, सत्ता एउटा मात्रै रहन्छ, सत्ता 3 रहेछन् मुलुकमा, एउटा कानुनी सत्ता रहेछ त सर्वोच्च अदालत, अर्को सत्ता रहेछ ब्युरोक्रेसी जसको मुख्य सचिव बन्छ ब्युरोक्रेट, अर्को सत्ता रहेछ हामी चुनाव जितेर जानेले बनाउने सरकार। त्यो 3 कुरामा चेन्ज ल्याउन नसके एउटा मात्रै बनाएर उपाय रहेनछ भन्ने कुरा यसले देखिरहेको छ, तर यो कुरा हामीले तल बुझाउन सकेका छैनौँ। सत्ता त चलाए नि नेकपा एमाले भन्छ, सत्ता चाहिँ हामीले एउटा सत्ता चलायौँ होला तर 3 सत्ता चलाउन सकेनौँ, त्यो तहमा परिवर्तन ल्याउन सकेन, किनभने त्यो तलबाट गएका मान्छेहरूको परिवर्तन पनि एउटा पङ्क्ति रिटायरमेन्ट नभइकन त्यो परिवर्तित हुन सक्दो रहेनछ। त्यस कारणले हामीले बताउनु के पर्ने रहेछ भने शुक्रा शास्त्री धर्मभक्तहरूले पनि, गङ्गालालहरूले पनि जे कुराका लागि आवाज उठाउनु भयो उहाँहरूले त्यसलाई भोग्न पाउनु भएन नि, त्यो पुस्ताले उठाएको आवाजले, त्यो पछाडि धेरै शहीदहरूको उहाँहरूले उठाएको आवाजले आज हामी उभिन पाएका छौँ, हामीले लेख्न बोल्न पाएका छौँ, स्वतन्त्रपूर्ण अभिव्यक्ति गर्न पाएका छौँ, हामीले दल खोल्न पाएका छौँ, हामीले आफ्ना विचार जनताको माझमा आमसभा गरेर राख्न पाएका छौँ, त्यो उहाँहरूको योगदान हो नि त। भनेपछि निकै पुस्ताको मेहनतले यहाँ आइपुग्यौँ भने तपाईँ हाम्रो पुस्ताको मेहनतले मात्रै हामी सबै सत्ता जनताको बनाउन सक्ने रहेछौँ। यसको आन्दोलन अझै शान्तिपूर्ण आन्दोलन निरन्तर छ, हामीले गरिने चुनाव त्यो शान्तिपूर्ण हाम्रो आन्दोलन नै, हामीले चलाउने सत्ता शान्तिपूर्ण बाटोबाट, संवैधानिक बाटोबाट जनताका अधिकार स्थापित गर्ने आन्दोलन नै हो भन्ने बुझ्नुपर्छ। अहिले जनक्रान्ति पुरा भएको छैन, आर्थिक क्रान्ति पुरा, सामाजिक क्रान्ति पुरा भएको छैन, हामी त क्रान्तिमा हिँड्ने अभियानमा मात्रै छौँ नि त। यो कुरा हामीले लानु पर्ने छ। हिजो हामीले पनि बुझ्न गल्ती गरेछौँ, जसले गर्दा तल अलिकति भड्काउहरू भएको छ। हामीले त्यो कुरालाई सम्हाल्नुपर्छ भन्ने कुरा म यहाँहरूको बिचमा आग्रह अनुरोध गर्न चाहन्छु। त्यसरी नै हामीले मिसन ग्रासरुटको रिपोर्टिङ हामीले 16-17 गते प्रदेशमा यो प्रदेशमा तोकिएको पार्टी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी साकिए, पार्टी केन्द्रीय सचिव त्यो बहादुर रायमाझी र त्यो कार्यक्रममा पार्टीको महासचिव पनि आउनुहुने कार्यक्रम छ कोशी प्रदेशमा वैशाख 16-17 गते, त्यो बेला हामीले रिपोर्ट 15 पालिकाको रिपोर्टिङ आएर हामीले एउटा रिपोर्टिङ बनाउन हामीलाई 2-3 दिन लाग्छ। त्यसकारण 12 गते सबै पालिकाको मिटिङ बसेर केन्द्रीय फर्मेटका आधारमा होइन सेवा कमेट, त्यो फर्मेटको आधारमा तपाईँहरूले जिल्लामा रिपोर्टिङ 12 गते बेलुका दिनुपर्छ। त्यस पछाडि हामीले 2-3 दिन चाहिँ निरन्तर लागेर मात्रै तयार गर्न सक्छौँ। यो पनि आजकै बैठकबाट सर्कुलेट भएर त्यो पालिकामा 12 गते ढिलोमा 12 गते बैठक, दुईवटा पालिका छ, दुईवटा अथवा तिनटै भनौँ न, तिनवटा पालिकाको मिटिङ बसेर हामीले यो तयारी गर्नुपर्छ। त्यो बारेमा अहिले हाम्रो सर्कुलरले पनि बोल्छ भन्ने कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। पार्टी संस्था नवीकरण मैले अघि भने 17 गतेसम्म भन्ने कुरा र प्रदेश अधिवेशन 2022 भने त्यो हामीले 22 गते भित्रमा प्रदेश पठाइसक्नुपर्छ यस मानेमा। र अहिले वर्तमान राजनीतिक अवस्था मैले अघि अगाडि भन्ने क्रममा पनि भने, अहिले हाम्रो विरुद्धमा घेराबन्दी छ। हाम्रो देशका 6 प्रदेशहरू भत्किरहेका छन् कोशी बाहेक, 6 प्रदेश भत्किरहेका छन्। कोशी प्रदेश चाहिँ भत्काइहाल्न अप्ठ्यारो छ। नेकपा एमाले एक्लै 40 सिट छ, राप्रपा 6 सिट छ, 46 भयो, जसपाको एउटा सिट हामीसँग छ, 47 भयो। अब अर्को के छ भने जसपा त भत्किएला, एकछिन मान्नुहोस्, तर भत्किँदा पनि सरकार बनाउन 47 जनाको सही चाहिन्छ, 46 मात्रै हुन्छ, हामी पनि 46 हुन्छौँ, राप्रपा सही। अब सभामुखले राजीनामा गरेर मात्रै सही गर्न मिल्छ, त्यो सभामुखले सही गरेर उनीहरूले 47 पुर्याएर बुझायो भने हामी उपसभामुखको राजीनामा गराउँछौँ। त्यसो भएपछि सभा सञ्चालन गर्न फेरि सभामुख चाहियो। प्रदेशको सांसदहरूमा ज्येष्ठ सदस्य भनेको चाहिँ गठबन्धनको छ, उसले सभामुखबाट चलाउने चेयरमा बस्ने बित्तिकै 1 सिट घटिहाल्छ, फेरि 46 होइन, यो खालको अवस्था छ। त्यसकारण उनीहरूलाई सजिलो ढाल्न छैन र अहिले राष्ट्रिय प्रार्थना पार्टीको अहिले प्रदेशमा गएको मन्त्री हाम्रो भक्ति सिटौलाजीलाई बोलाएर प्रचण्डले मुख्यमन्त्री बन्दुस भने, यहाँका प्रचण्डहरूले भने, यहाँका माधव नेपालले भने, यहाँका देउबाहरूले भने, प्रदेशका भनेको उद्धव थापा, राजेन्द्र राई, इन्द्र आङ्गोले भने, उनी हल्लिएनन्, हामी अस्थिरताको कारक बन्दैनौँ भन्ने कुरा दिए। उनीहरूले पनि मुख्यमन्त्री दिए, हामी अस्थिरताको कारक बन्दैनौँ, हामी सरकार छोड्यौँ भने सरकारमा जाँदैनौँ भनेपछि अरहरिए। त्यहाँ पछि प्रचण्डलाई बोलाउन लगाए, प्रचण्डले बोलाएर भक्ति सुडालाई भने, हामी मुख्य अहिले हामी जाँदैनौँ, हामी छोडे सरकारमा जाँदैनौँ भने, कसैलाई पनि समर्थन गर्दैनौँ भनेर देउबाले बोलाए। देउबाले बोलाउँदा पनि त्यही कुरा जवाब पाएपछि अरगज्ज परेका छन् र उनीहरूलाई अर्को डर छ, राप्रपा आइदिएन भने त ठुलो दल त एमाले मध्यावधि हालिदियो भने त सिद्धियो फेरि होइन, अब चल्नै दिएनन् भने त त्यो बाहेक बाटो पनि त रहेन नि फेरि। त्यस कारण पनि उनीहरूले डराएर गरेका छन्। हामीको तर्फबाट हामीले भनिदिएका छौँ, अब सबै मिलेर जाउँ, बसाल लिने मन्त्री लिएर जाउँ, यो पनि भनिदिएका छौँ, हुन्न किन भन्नु, आफ्नो नेतृत्वमा आए सबै लिएर हिँडिदिने के फरक भयो त, एउटा नमुना पनि हुन्छ, यो ढङ्ग पछि छ। त्यसकारण अनेक हिसाबबाट गएका छन्। यति उपनिर्वाचनमा उपेन्द्र यादवले जिते भने मलाई लाग्छ उसलाई सरकार जानु हतार हुन्छ, सरकारमा जानुपर्ने भएपछि यहाँ पनि उसले छुटाउँछ, उनी हारे भने चाहिँ फेरि छुट्याइनु हाल्लान् कि, यस्तो पनि परिस्थिति छ। चुनाव पनि जितिहाल्ने त देखिँदैन बाह्रमा, यो खालका परिस्थिति पनि छ। त्यसले गर्दा प्रदेशको राजनीति परिस्थिति यो छ भने, अर्कोतिर अहिले कोशी प्रदेशको निर्णयपछि एउटा गतिविधि सिर्जना भएको छ, त्यो संवैधानिक छैन, त्यो कानुनी मूल्य मान्यतामा पनि छैन, ऊ जबरजस्तको मान्यतामा छ। यो जबरजस्तलाई सङ्घीय सरकारको प्रधानमन्त्रीले उचालिरहेका छन्, यो जबरजस्तलाई अहिले प्रदेशका पार्टीहरूले उचालिरहेका छन्। यो प्रदेशमा रहेको माओवादीले अस्ति भोट हाल्यो तर आन्दोलन ऐक्यबद्ध जनाए, कस्तो लाचारी, कस्तो खालको घिनलाग्दो राजनीति के गर्न खोजिया हो भन्दा यसले के देखिन्छ भने, जनताको जनमतबाट हामी सक्यौँ, हामी नाङ्ग्यौँ, अब हामीले वातावरणलाई धुमिल ल्याएर हामीले धमिलो पानीमा माछा मारेनौँ भने हाम्रो उपाय छैन, त्यो पानी धमिलो ल्याउनको लागि हामीले हरकत गर्नुपर्छ भन्ने ढङ्गबाट अगाडि आएका छन्। 29 दिन पछाडि हिजो उनीहरूले सब प्रदर्शन गरे, त्यहाँ तपाईँहरूले उनीहरूले देखेको एकदम हिंसात्मक ढङ्गबाट आक्रमण त पुलिसले कसरी खपेर बसे तपाईँहरू हेरिराख्नु भएको छ भिडियोमा, ड्याङ कि ड्याङ जबरजस्ती हानेका छन् यो खालको परिस्थिति छ। ए बाबा, त हामीले संवैधानिक बाटोबाट उनीहरूलाई आउनको लागि कहाँनिर छेकेको छ, आउने चुनावमा दुई त्याई ल्याएर किराँत राखे भयो नि त, हामी उनीहरूले दुई त्याई ल्याएर ढुङ्गामुढा गर्दैन भयो, हामी संविधानको बाटोलाई मान्छौँ, हामी कानुनलाई मान्छौँ, दुई त्याईबाट परिवर्तन गर्न सकिने त संविधानमा छ त, परिवर्तन त त्यहाँबाट पो गर्ने होइन भने त आवाज उठाइरहने जनतालाई आफ्नो पक्षमा पार्ने, ढुङ्गामुढा बल जप्ती काट्छु मार्छु यो खालको बाटोबाट जाँदा लोकतन्त्रलाई प्रति समस्या उत्पन्न हुन्छ, लोकतन्त्रप्रति प्रश्न उठ्न सक्छ, किनभने यस्तै लोकतन्त्र जनताले खोजेको होइन, जनताले भनेको त हरेक विषयलाई शान्तिपूर्ण ढङ्गले उठाउन पाउने लोकतन्त्र पो हामीले खोजेको, हामीले ल्याएको गणतन्त्र भनेको शान्तिपूर्ण बाटोबाट अगाडि बढ्ने गणतन्त्र हो। हामीले यो संविधान परिवर्तन गर्दा हामीले मर्नु पर्दैन, गोली हान्नु पर्दैन, हामी जनमतबाट परिवर्तन गर्न सक्छौँ। हामीले कोशीको यो कोशी प्रदेशको नाउँमा भोलि सगरमाथा किराँत लिम्बुवान खम्बुवान जे राखे पनि आउने दुई त्याईबाट हामी परिवर्तन गर्न सक्छौँ। हामीले त्यो ठाउँ त दिएको छ त, संविधानले व्यवस्था गरेको छ त, हामी संविधानको व्यवस्था अनुसार यो कोशी प्रदेशको नाम राखिएको हो, कसैले बलजप्ती गरेर राखेको नि, एमाले एक्लै राखेको होइन, कोशी प्रदेशको संसदबाट अत्या दुई त्याईको पनि अत्याधिक भन्दा 4-5 मत भन्दा बाहेक सबैले समर्थन गरेर राखेको पो त। कता कता म देख्छु हाम्रो साथीहरू लाइक गरिराख्नु भएको छ, सबै हाम्रो साथीहरू सचेत हुनु पर्यो, कोशी प्रदेशका विरुद्धमा लेखिएका कुनै पनि कमेन्टमा लाइक र सेयर गर्नु हुँदैन, किनभने त्यो संवैधानिक मूल्य मान्यताभन्दा बाहिर भन्छ, मान्छे मर्नु बेठीको, त्यो मर्नु ठिक होइन, मारिनु ठिक होइन, तर कसरी ती घटनाहरू घटे भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। त्यति हुँदा पनि मृत्युप्रति हामीले संवेदना व्यक्त गर्नै पर्छ र गर्नुपर्छ, त्यो दुई मत छैन, तर जुन ढङ्गको परिस्थिति बन्यो त्यहाँ केही भएको थियो होला, केही दिन पछाडि घरमा बिरामी भएर ल्याएको बिरामी हो अस्पतालमा, बिपी मेमोरियल अस्पतालमा छोरीले ल्याएर भन्दा बुवा रिगाटो लागेर लड्नु भएर ल्याएको भनेको छ, त्यही स्पट डेथ पनि होइन, थेलाम थेलमा केही लागेको थियो होला त्यो होइन पनि भन्न त सकिँदैन, कसरी भन्नु हामीले होइन, यो खालको परिस्थितिहरू भएको छ। त्यस कारणले संवैधानिक बाटोलाई छोडेर अर्को बाटो अख्तियार गर्ने कुरा गलत हुन्छ, र गलत बाटोहरूलाई प्रोत्साहन दिने काम हामी कसैले गर्नु हुँदैन, हामी त्यो कुरामा सचेत रहनुपर्छ भन्ने कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र अहिले प्रदेशको समग्र राजनीति परिस्थिति यो खालको छ, मैले सामान्यता भनेको छु, र हामी हाम्रो अभियानमा सफलतापूर्वक लाग्न र जुत्न, र अघि मैले भने प्रदेश कमिटीलाई अब आफ्नै भूगोल क्षेत्रमा चाहिँ 3 वार्डसम्म जिम्मा दिइन्छ, र हरेक वार्डमा हाम्रो एउटा डिसिएम अनिवार्य रहनुहुन्छ, र काहीँ काहीँ डिसिएमहरू दोहोरिन पनि सक्नुहुन्छ, किनभने काहीँको सङ्ख्या बढी छ वार्डभन्दा काहीँको कमी छ होइन, र सबै डिसिएमलाई पनि हामी वार्डमै विभाजित गर्छौँ, अब वार्डमै चाहिँ त्यसलाई चाहिँ के भन्छ आफ्नो केन्द्र बनाएर यो मिशन ग्रासरुट र अन्य पार्टी काम र संगठन काम यो सुदृढीकरण नवीकरण शुद्धिकरण सबै हामी चाहिँ त्यो मैदानबाटै गरेर जाने गरी तपाईँको कार्यक्षेत्रमा भोलिको रिपोर्टिङ आउँदा तपाईँले प्रस्तुत गर्ने परदेशमा जाँदा प्रस्तुत गर्ने र तपाईँको कार्यशीलता तपाईँको क्रियाशीलता पनि जिल्ला कमिटीले भोलि यहाँ रहेका नेतृत्वको बारेमा रिपोर्टिङ गर्दा उहाँहरूले यसरी काममा सहयोग गर्ने पार्टी कामलाई यो ढङ्गले व्यवस्थित गर्नुभएको छ भन्ने कुरा जाने गरी यो ढङ्गको व्यवस्थापनको लागि हामीले माथिल्लो कमिटीलाई अनुरोध गर्दै जिल्ला कमिटीलाई निर्देशन गर्ने गरी हामी तयारी भएका छौँ र यही अनुसार कमिटीहरू अगाडि बढिदिनुहुन्छ र पालिकाको बैठक 12 गते राखेर हामीलाई 12 गते रिपोर्टिङ चाहिँ जिल्ला पार्टी कार्यालय पठाउनु हुनेछ भन्ने कुरा अनुरोध गर्दै अहिले म आफ्नो भनाइ अन्तिम गर्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपा एमाले झापाका अध्यक्ष तथा संविधान सभाका सदस्य माननीय दीपक कार्की। नेकपा एमाले गर्नुपर्ने काम र गरिरहेका कामका सन्दर्भमा आफ्ना धारणा व्यक्त गर्दै आजका लागि गौरादह खबर यति नै। अर्को कार्यक्रममा यसै गरी गौरादहका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।